समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, संसदको बजेट अधिवेशन हिजोबाट विधिवत शुरू भएको छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने यो अधिवेशनको हिजो पहिलो दिन हेर्दा लाग्छ यो पटक जनताका भन्दा पनि राजनीतिक दलका बीच आरोप प्रत्यारोपको श्रृंखला रोकिने लक्षण छैन। उता सत्ता समीकरणको चपेटामा प्रदेश सरकारहरू परिरहेका छन्। निरन्तर सरकार फेरबदल भइरहँदा राजनैतिक स्थायित्वको अभावले आम नागरिकका सवाल सधैं ओझेलमा पर्ने गरेका छन्। देश बनाउन हिँडेकाहरू सरकार बनाउनमै तल्लीन भइरहँदा मुलुकले यो दुर्दशा बेहोर्नु परिरहेको छ। अन्तरसंवादमा आज हामी वर्तमान नेपालको राजनैतिक, आर्थिक र सामाजिक सँगै चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रका विद्यमान अवस्था र चुनौतीका बारेमा सठिक विश्लेषण गर्ने प्रयास गर्नेछौ। हामीसँग हुनुहुन्छ विभिन्न संचार माध्यममा संलग्न रही पत्रकारिताको लामो अनुभव संगाल्नुभएका हाल खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार किरणजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार, धन्यवाद मलाई यसरी अवसर दिनुभएकोमा।
अब किरणजी, होइन अलिकति गर्मा गर्मी विषय नै छ। हिजोबाट शुरू भएको यो बजेट अधिवेशनको पहिलो दिनको सत्र हामीले हेर्यौं। विभिन्न बाधा अडचन अवरोधका बीच औपचारिक रूपमा शुरू भयो, तर अझै गति लिनलाई समय लाग्ने जस्तो सम्भावना पनि देखिएको छ। समग्रमा हिजोकै अधिवेशनको पहिलो दिनलाई नै लिएर कुराकानी शुरू गरौं किरणजी, के देखिन्छ अहिलेको यो वर्तमान नेपाली राजनीति, नेपालको सामाजिक, आर्थिकी सबै कुरा गिजो लिएर बसेका छन्। अब संसदमा पनि अवरोधको श्रृंखला चाहिँ देखिँदै गएको छ। कसरी हेर्नुहुन्छ एउटा पत्रकारको नाताले, एउटा संचारकर्मीको नाताले? यहीँबाट कुराकानी शुरू गरौं।
अब यस्तो छ, यसमा मलाई लागेको कुरा चाहिँ हिजो संसदमा जे हुनु हुँदैन थियो भयो, होइन, मतलब संसद सुचारू रूपमा अगाडि बढ्नु पर्थ्यो। पहिलो दिन तपाईँले अघि त्यहाँ अगाडि भनिरहेका जस्तै कुरा, जनताका मुद्दाहरू अगाडि बढ्नु पर्थ्यो। बजेट अधिवेशन हो, होइन, बजेटको बारेमा कुराकानी अगाडि बढ्नु पर्थ्यो। राष्ट्रपति कार्यालयबाट आएको चाहिँ पत्रहरू पढिनु पर्थ्यो। विभिन्न संसदका नियमित बिजनेसमा संसद अगाडि बढ्नु पर्थ्यो। तर संसदको नियमित बिजनेसमा संसद किन अगाडि बढ्न सकेन भन्दाखेरि, प्रकट रूपमा हामीले देखेको चाहिँ नि त्यहाँ प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेसले गरेको अवरोध देखिन्छ भने, अन्तर्यमा चाहिँ त्यो अवरोधको कारण चाहिँ के हो त भनेर हामीले खोतल्नु पर्ने हुन्छ, होइन। पार्लियामेन्टरी सिस्टमभित्र तपाईँको चाहिँ नि पार्लियामेन्टलाई विपक्षीको भनिन्छ, त्यस कारण धेरै ठाउँमा यो तपाईँको चाहिँ नि ऊ के छ, प्र्याक्टिस के छ, केसम्म छ भने, पार्लियामेन्टका विभिन्न प्रमुख पदहरूमा विपक्षका सांसदहरूले चाहिँ नि पाउने गरिकनको चाहिँ नि हुने भन्ने खालको कुराहरू पनि छ। यसले गर्दाखेरि चाहिँ नि के देखिन्छ भन्दाखेरि चाहिँ नि त्यो यो के अरे हिजोको अवरोध पछि अथवा अवरोधभन्दा अगाडि अवरोधको मुख्य कारणहरू के रहे त भनेर भन्दाखेरि, त्यहाँनिर चाहिँ नि मूलत नेपाली कङ्ग्रेसले एउटा सरकारमा रहनुभएको उपप्रधानमन्त्रीको चाहिँ सहकारीसँग रिलेटेड सम्बद्ध विषयहरूमा चाहिँ नि केही अनुसन्धान गर्नुपर्ने, केही जाँचबुज गर्नुपर्ने भनेर चाहिँ उसले संसदीय छानबिनको चाहिँ नि माग गरेको छ, होइन। यसलाई सत्ता पक्षले किन डिनाई गरिरहेको त्यो चाहिँ मैले बुझेको छैन, होइन। यो किन पार्लियामेन्टमा विपक्षले कुरा उठाउने भनेकै पार्लियामेन्टमा हो, होइन। सत्ता पक्षले काम गर्ने ठाउँ, सत्ता पक्षले काम गरेर देखाउने ठाउँ, रहेको सत्ताले निर्माण गरेका विभिन्न मञ्चहरू छन्, होइन। एउटा त मेन फ्रन्ट त सरकार नै मेन फ्रन्ट भयो, होइन। त्यसरी सरकार, विदेशी मोर्चाहरू हुन्छन्, विदेशी मञ्चहरू हुन्छन् जहाँ सरकारको पर्फर्मेन्सहरू देखिन्छ। विपक्षको पर्फर्मेन्स देखिने भनेको चाहिँ पार्लियामेन्टमा मात्रै हो, होइन, अन्त छैन। त विपक्षले उठाएको प्रश्नलाई जवाफ चाहिँ दिनुपर्छ हाम्रो संसदीय व्यवस्थाभित्र रहँदाखेरि चाहिँ, होइन। संसदमा विपक्षले उठाइरहेको फेरि सिधै त्यहाँ के भनिएको छ भने, अलि जोर जबरजस्ती भयो जस्तो लाग्छ मलाई सत्ता पक्षबाट पनि, कि हामीलाई बोल्न दिनु पर्यो भन्ने खालको कुरा आइरहेको छ। बोल्नुभन्दा अगाडि पार्लियामेन्टमा मिनी पार्लियामेन्टहरू पनि छन् नि, होइन, तपाईँको चाहिँ नि यो
संसदीय समितिहरू छन्,
संसदीय समितिहरू छन्, संसदीय समितिहरूमा अथवा तपाईँको सचेतकहरूको बैठकहरूमा होइन किन विपक्षलाई सन्तुष्ट गर्ने गरिकन चाहिँ नि कुरा राख्न सकिएको छैन भनेर भन्दाखेरि मलाई कता कता के लाग्छ भनेदेखि चाहिँ यो सबै मामिला चाहिँ नि केमा गएर जोडियो भन्दाखेरि चाहिँ तपाईँको चाहिने विपक्षलाई किन सन्तुष्ट पार्न सकिएन भन्दाखेरि पार्लियामेन्टभित्रको बिजनेस भन्दा पनि गभर्मेन्ट अथवा नेपालको राजनीतिमा चाहिँ नि अरू खालको बिजनेसहरू हाबी भएर र प्रमुख बिजनेस भनेको चाहिँ नि सरकार निर्माण र सरकार तपाईँ गठबन्धनको यो जुन छ नि गठबन्धन परिवर्तन आदि इत्यादिको खेलहरू अलिक जबरजस्त चलिरहेको भएर पनि मलाई लाग्छ यो पार्लियामेन्टको बिजनेसले चाहिँ नि के भन्ने अग्राधिकार पाइरहेको छैन, पार्लियामेन्टको कुराले प्राथमिकता पाइरहेको छैन।
जस्तो अघिल्लो अधिवेशनमा होइन किरणजी भनौ न होइन अघिल्लो अधिवेशनमा पनि दुईवटा जति मात्रै हामी विधेयकहरू पारित गर्न सक्यौं, त्यसकारण हाम्रो समय खेर गयो भनिहाल्छ होइन। अब नेपालमा यो संसदीय अभ्यास शुरु गरेदेखिको एउटा निरन्तरको दृश्य भनेको जुन हिजो हामीले दृश्य देख्यौं सरकार सरकारी पक्ष र विपक्षीको बीचमा चाहिँ जुन टसलहरू हुन्छ त्यो सबै प्रकट हुने ठाउँ नै संसद भएको छ। संसद अवरुद्ध गर्ने अवरुद्ध गरेर आफ्ना मागहरू चाहिँ पूरा गराउनको लागि दबाव सृजना गर्ने असिलोमा पार्ने, अब बजेटै पारित भएन भनेदेखि त कसरी सरकार अगाडि पर्ला र भनेर न्यु खोज्ने, अब यो यो स्तरमा चाहिँ राजनीति झर्दै गएको पनि देखिन्छ। अब व्यक्ति विशेष जोडिएको कुनै एउटा मुद्दा भन्दा पनि यहाँ लाखौं मानिसहरू सहकारीबाट पीड़ित भएका मानिसहरूको छानबिन गरौं, त्यसमा को को संलग्न छन्, चाहे त्यहाँ मन्त्री हुन्, चाहे प्रधानमन्त्री हुन्, चाहे कुनै न्याय क्षेत्रका चाहिँ पदाधिकारी हुन्, जोसुकै भए पनि कानूनको नजरमा सबै बराबर छन्, त्यसकारण एउटा छानबिन समिति संसदीय समिति पनि गठन गरौं न, हिजोको दिनमा पनि यो अभ्यास भएको थियो भन्नु त एउटा सही नै कुरा हो। अब यही विषयलाई लिएर निरन्तर चाहिँ संसद अवरुद्ध गर्दाखेरि त्यसको प्रभाव दैनिक रूपमा हाम्रो संसदको खर्च कति छ, अब त नेपाली जनताले हरेक कुराको हिसाब किताब खोज्न थालिसकेको अवस्था छन्। राजनीतिमा पक्षमा बस्नु विपक्षमा बस्नु आफ्ना धारणा राख्नु ती अलग विषय भए, तर जनताको आवाज सम्बोधन गर्नुपर्ने संसदमा यसरी निरन्तर अवरोध गरेर समय चाहिँ व्यतीत गर्दै जाँदाखेरि त्यसले पार्ने एउटा प्रत्यक्ष प्रभाव र त्यसले पार्ने अर्को एउटा मनोवैज्ञानिक प्रभाव, यसले सिस्टमलाई नै चुनौती दिन सक्ने किसिमको अवस्थामा पुगिरहेछ नि नेपालको राजनीति, त्यो हेक्का छैन कि जस्तो पनि महसुस हुन्छ राजनीति गर्ने।
मलाई के लाग्छ भने अब यो तपाईँले एकदम लामो गर्नुभयो, मेरो आफ्नो बुझाइ किन हामी दुई तिनवटा कुराहरू हामीले बुझ्नु बिर्सनु हुँदैन। एउटा चाहिँ नि हामी संसदीय अभ्यासमा छौँ, संसदीय व्यवस्थामा छौँ होइन, अर्को कुरा चाहिँ नि संसदलाई बिजनेस दिने, संसदलाई सञ्चालन गर्ने प्रमुख जिम्मेवारी भनेको सरकारको हो है। सरकारले नै तपाईँको चाहिँ नि पार्लियामेन्ट सञ्चालन गर्ने जिम्मेवारी, किन विधेयक ल्याउनेदेखि लिएर धेरै कामहरू सरकारले बिजनेस दिया हुन्छ त्यहाँनिर होइन, त्यसको 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 सञ्चालनमा मुख्यकर्ता नै सरकार हुन्छ, त्यहाँ सत्तापक्ष हुन्छ। अब अहिले मूलत के भनेदेखि चाहिँ नि यो किन भइरहेछ, अवरोध हुनु त डेफिनेटली राम्रो होइन होइन, अब संसारमा चाहिँ नि संसदीय व्यवस्था भएका ठाउँमा योभन्दा पनि अलि अर्का खालका हरकतहरू पनि भएका छन्, कुटपिटदेखि कुर्सी भाषा भाषासम्म भारतकै संसदहरू पनि भएको छ होइन। त मैले खालि के भन्न खोजेको भने यो अवरोध चाहिँ नि ऊ होइन, यो चाहिँ नि नयाँ कुरा होइन र यो गलत अभ्यास पनि होइन यो होइन, किनभने हामीले बेल घेर्ने, रस्ट्रम घेर्ने, बेल घेराउ भन्ने कुरा संसदीय अभ्यासकै क्रममा यो आएको र हिजो यसका धेरै अभ्यासहरू चाहिँ संसारभरि भएका छन् होइन। तर के भने मूल कुरा हामीले हेर्नुपर्ने यो भइरहेको छ किन
किन
होइन, यो किन भइरहेको छ भन्दाखेरि विपक्षीले के भनिरहेछ भनेदेखि चाहिँ नि होइन पार्लिक उसमा के अरे सरकारमा रहनुभएका एक प्रमुख व्यक्ति प्रधानमन्त्री जो हुनुहुन्छ उहाँको चाहिँ नि यो सहकारी ठगीको प्रकरणमा चाहिँ नि उहाँ मुछिनु भएको छ, भनेर आएको छ. अब यसमा चाहिँ नि संसदीय छानबिन गरिनुपर्छ भनेर उसले एउटा चाहिँ नि माग राखेको छ. संसदीय छानबिन गरिनु पर्दैन भनेर चाहिँ नि सरकारले तर्क गर्न सकेको छैन. होइन, सरकारले के भनिरहेछ भनेदेखि चाहिँ नि उप्रधानमन्त्रीलाई बोल्न दिनु पर्यो, बोल्न दिनु पर्यो भनेर भनिरहेछ. त्यो उप्रधानमन्त्रीका सोसियल मिडियामा आएका वर्णनहरू हेर्न पनि मलाई बोल्न दिउन अनि म त्यसरी यो संसदीय छानबिन भन्ने मागलाई तिमीहरूको डिसमिस गरिदिइहाल्छु नि भन्ने आएको छ. अर्थात् सरकारले जे गर्न नहुने हो त्यो गरिरहेछ सरकार पक्षबाट. अर्थात् उसले त्यहाँ दम्ब देखिरहेछ त्यहाँ, होइन, त्यो दम्ब देखाउने हो भने है सरकारले दम्ब दिएको. किन सरकार भनेको स्टेट डेमोक्रेटिक स्टेटमा चाहिँ नि एउटा मात्रै शक्ति हुन्छ, एउटा मात्रै पावर हुन्छ जसले चाहिँ नि हिंसाको पनि प्रयोग गर्छ, त्यो भनेको चाहिँ नि गभर्मेन्ट हो. होइन, उसमा त्यति ठुलो राइट हुन्छ त्यहाँनिर. होइन, भनेपछि तपाईँको चाहिँ नि त्यही भएर हामी भन्छौँ नि लोकतन्त्रमा एउटा मात्रै यो पावरको युज गर्न सक्ने भनेको गभर्मेन्ट मात्र हो, त्योभन्दा बाहेक अरू कसैले पनि गर्न सक्दैन. होइन, त्यस्तो पावरफुल बडीले चाहिँ नि पार्लियामेन्ट हाक्नु पर्ने हुँदाखेरि चाहिँ त्यहाँ व्यक्तिगत दम्ब र ऊहरू देखिएको छ. त्यो के भने मेरो भनाइ कि मैले विपक्षले माग गरेको तुरन्तै पुरा गर्नुपर्छ भन्ने होइन. विपक्षसँग बसेर चाहिँ नि यो पार्लियामेन्ट के अरे कमिटी यो के अरे संसदीय छानबिन यस कारणले हुँदैन भनेर तर्क दिएको तपाईँले पनि सुन्न पाउनु भएको छैन, मैले पनि सुन्न पाएको छैन. होइन, भनेपछि यस कारणले संसदीय समितिको माग तपाईँहरूको उपयुक्त छैन भन्ने र सत्तापक्षले बहस गरेको सुनेको छैन. खालि के भनेको सत्तापक्षले भने पार्लियामेन्ट चल्न दियो भन्ने भनेको. ए भाव, पार्लियामेन्ट चल्न दियो भनेदेखि चाहिँ विपक्षीको मेन मागै ऊ भयो नि. उसको मेन शक्ति, उसको जुन शक्ति, उसले गर्न सक्ने अप्टिमम लेभलको के हो, त्यो सडकमा जानुभन्दा अगाडिसम्म. होइन, सडकमा जाने भनेको त त्यो एक एक लेभलमा तपाईँको चाहिँ नि ल एन्ड अर्डरलाई अझ बढी डिटेल गरेर जाने हो नि त त्यो त. होइन, भनेपछि उसले ल एन्ड अर्डरमा बसिकन कानुन व्यवस्था मानिकन गर्न सक्ने विरोध भनेको के हो भन्दाखेरि चाहिँ उसले गर्न सक्ने भनेको पार्लियामेन्टमा अवरोध गर्ने हो, पार्लियामेन्ट चल्न नदिने हो. होइन, अब यसका लागि चाहिँ नि तपाईँको जे जे प्रयासहरू गभर्मेन्टबाट हुनु पर्थ्यो, आइरोनिकली मलाई के लाग्छ भने त्यो हुन सकिरहेको छैन. कि गभर्मेन्ट मेन रेस्पोन्सिबल हो, उसलाई सरकार चलाउनु छ, उसलाई देश चलाउनु छ, उसलाई अर्थव्यवस्था ठिक पार्नु छ, उसलाई बजेट ल्याउनु छ, होइन, उसलाई जनतासँग गरेको कमिटमेन्ट पुरा गर्नु छ. तर अहिले यो पुरा गर्ने क्रममा आफ्नो थुप्रै बिजनेसहरू बाँकी रहँदा रहँदै पनि होइन किन चाहिँ संसद अवरोध भएको कारणले भइरहेको छैन भनेर ठाडो रूपमा जुन विपक्षलाई भनिरहेको छ, हो प्रकट रूपमा विपक्ष कारक देखिएको छ. विपक्षले संसद अवरोध गरेको कारणले चाहिँ नि संसद चल्न नसक्या हो, त्यो सबैलाई थाहा छ. तर संसद अवरोधको मूल कारण चाहिँ के हो त भन्दाखेरि संसदीय समिति छानबिन समिति बनाउन भनेर जुन विपक्षले माग गरिरहेछ त्यसलाई चाहिँ नि एड्रेस गरेको देखिएन भन्ने मात्र हो.
अब यसलाई पनि एउटा राजनीतिकरण गर्दै लिएर जाने हुन त अब विषय नै राजनीतिको हो, राजनीतिकरण त हुने नै भयो. होइन, तर जुन प्रकारले चाहिँ एउटा डेडलक जस्तो आम जनताको चाहना यतिखेर के छ, मुलुकको राजनीतिक सामाजिक आर्थिक अवस्था कस्तो छ, कुन जटिलतामा समाज बढ़िरहेको छ, होइन, विमानस्थलमा चाहिँ युवाहरूको लड्कोको कुरादेखि लिएर होइन विभिन्न अनियमितता व्यतिथिहरू समाजका प्रत्येक तह र तबकामा देखिएका छन्, अब यी कुरालाई पनि सम्बोधन गर्ने विपक्षीलाई पनि साथमा लिएर जाने जिम्मेवारी यहाँले भने जस्तै पक्कै पनि सरकार पक्षको हो. होइन, अब अन्य विषयहरूलाई यसरी हेर्दाखेरि जस्तो हामी अर्थतन्त्र समग्र अर्थतन्त्रमा नै एउटा ठूलो चुनौती बेहोरिरहेछौ. होइन, यतिखेर ब्याङ्क ब्याङ्करको स्थिति, सहकारीको स्थिति, मिटर ब्याजसम्मको स्थिति, यो आर्थिक पाटो यसपटक चाहिँ प्रखर रूपमा अगाडि आएको छ. एक प्रकारको यो आर्थिक संकटकालकै अवस्थातिर गुज्रिन लागेको हो कि यता भन्दै जाँदाखेरि सम्बन्धित पदाधिकारीहरू राष्ट्र ब्याङ्कदेखि लिएर विभिन्न नियामक निकायहरू हुन्छन् यो त्यति ठूलो समस्या होइन, हामी आर्थिक वृद्धि दर हाम्रो अगाडि बढ्दैछ अङ्कमा हामी चाहिँ हेरिरहेका छौं, तर जमीनमा व्यवहारमा हेर्दाखेरि चाहिँ मानिसहरू आत्महत्या गर्नसम्म बाध्य भएको यो परिस्थितिमा अरू विशेष प्रक्रियाबाट पनि यो विषय सम्बोधन गर्न सकिन्थ्यो होला नि. होइन, यो खालि एउटा विवादको मात्रै विषय नभएर आम सरोकारको विषय हो, कसरी जान सकिन्छ समग्र नेपालको राजनीतिक पक्ष?
मलाई के लाग्छ भने नि यो यो सम्पूर्ण प्रकरणको पछाडि अहिले प्रकटमा देखिएको चाहिँ नि जे जे मुद्दाहरू देखिए पनि हाम्रो राजनीति अथवा हाम्रो दलीय ऊहरू चाहिँ नि सम्पूर्ण दलीय क्रियाकलापदेखि लिएर धेरै कुराहरू चाहिँ तपाईँको यो फल्सिफिकेसनमा आधारित भएर अगाडि बढेको छ, अर्थात् यहाँनिर अलिकति के भने जस्तो गभर्मेन्टमा भएको अहिलेका अहिलेको गठबन्धन जो भनौँ होइन अथवा हिजोको गठबन्धन भनेपछि यहाँ चाहिँ किन दुईटा ठुला दलहरू चाहिँ नि साना दलहरूको चाहिँ चपेटामा परेको भन्ने मलाई लाग्छ। हेर्नुहोस् है, यसको मूल कारण भनेको त्यहाँनिर दुईटा ठुला दलहरू बसेर चाहिँ नि अलि सरसल्लाह गरेर राजनीतिलाई शुद्धिकरणतिर जाने हो भन्ने हो नि साना दलको तपाईँको चाहिँ नि के भन्ने अब एक एक हिसाबले भन्दाखेरि त अलि गलत वर्ड होला तर यिनीहरूको जुन बार्गेनिङ जुन एक खालको चाहिँ देखिरहेको छ नि होइन यिनीहरूको चिप्सहरू चाहिँ हट थियो है। अब तर अब त्यसले फेरि अर्को एउटा चिन्ता जन्माउने के कुरा के हो भने भोलि गएर विपक्ष र सत्ता पक्ष नै मिलेर सरकार चलाउने हो भनेदेखि त राजनीति कहाँ पुग्ला, देशको कुरा के होला, अथोरिटेरियन रिजिमतिर जाला कि त्यो भनेको त टु थर्ड मेजोरिटीमा जान्छ नि त फेरि अर्को अर्को डेन्जर त्यहाँ छ नि त विपक्ष के अरे पहिलो नम्बरको पार्टी र दोस्रो नम्बरको पार्टी मिल्यो भने त जे पनि गरिदिन सक्छ होइन पार्लियामेन्टभित्र भन्ने एउटा थ्योरी पनि होला। तर अहिले विशेष परिस्थिति मानेर अहिलेको जस्तो हिजो के अरे ऊ ल्याउने बेलामा यो तपाईँको चाहिँ नि यो संविधान ल्याउने बेलामा अथवा यो संविधान सभाको बेलामा विभिन्न बेलामा चाहिँ नि पहिलो र दोस्रो पार्टी मिलेका उदाहरणहरू छन् त्यहाँनिर
राष्ट्रिय महत्त्वका सवालहरूमा चाहिँ एक भएर जाने पनि छ,
सवालहरूमा एक भएर जाने चाहिँ त्यो त्यो छ। अब अहिले चाहिँ नि मलाई ठ्याक्कै सोध्नुहुन्छ नि अहिले यो धेरै ग्रिभान्सेसहरूले काम गरेको छ है, यो रासोपा जुन नयाँ शक्ति भएर आयो यसले पुरानो परम्परागत रूपमा रहेका पुराना शक्तिहरूलाई धेरै डिमोनाइज गर्यो। आवश्यक मलाई यो जति उनीहरू गलत थियो त्योभन्दा बढी डिमोनाइज गर्यो, सायद त्यसको भार पनि अहिले रासोपाले बोक्नु परेको छ जस्तो लाग्छ मलाई। उनीहरूले के बिर्स्यो भने पार्लियामेन्ट्री सिस्टममा चाहिँ नि अथोरिटेरियन रिजिम जस्तो आफूले जे सोच्यो त्यस्तो चल्छ भन्ने होइन, धेरै ठाउँमा निगोसिएसन गरेर अगाडि बढ्नुपर्छ, धेरै ठाउँमा सम्झौताहरू हुनुपर्छ होइन डेमोक्रेसी, त्यस कारण डेमोक्रेसीको डेलिभर स्लो हुन्छ, स्लो एन्ड स्टेडी हुन्छ भनेर भन्ने कारण त्यही त हो नि होइन, तर यो बलियो हुन्छ, यो एकदमै धारिलो हुन्छ, बलियो हुन्छ डेमोक्रेसीले गर्ने डेलिभर, स्लो हुन्छ, मान्छेहरूको टेम्पटेसनलाई मिट गर्न सकिरहेको हुँदैन, त्यो बेग्लै कुरा हो होइन। तर त्यो कुरा चाहिँ नि रासोपाको मैले सुरुदेखि रासोपालाई फलो गरेर आउँदाखेरि अलिक बढी पपुलिस्टिक होइन, तपाईँले गाली गरेर होइन तपाईँलाई गाली गरेको गाली त मनपर्छ नि त मान्छेलाई होइन, किनभने अब पुरानो दल त पुरानो दल हुन्, उनीहरूले डेलिभरी गर्न नसकेको हुन्, तर सँगै के हुन्छ भने हिजो डेमोक्रेसीको लागि को लडेको थियो त, डेमोक्रेसी कसले ल्याइदिए हो त, दुई दुई पटक तिन तिन पटक चार चार पटक होइन, तपाईँको चाहिँ विभिन्न जे जति डेभलपमेन्ट भयो त्यो कसको पालामा भयो त भने खै त्यतापट्टि हामी नजाउँ। त मैले खालि कोर कुरा के हो भने उसको इन्सेप्सन उनको उसको स्थापना नै तपाईँको अर्काको नकारात्मकतामा भयो होइन, सायद त्यो कुराबाट पनि अहिलेको अहिलेको कायम भएको विपक्ष चाहिँ अलिकति बिच्केको हुनुपर्छ भन्ने मलाई लाग्छ
होइन। आदरणीय श्रोताहरू, अन्तर सम्वादको बिहानीमा हामी छौं, हामी समसामयिक राजनीतिक सन्दर्भलाई जोडेर विश्लेषणको प्रयास गरिरहेका छौं। हामीसँग हुनुहुन्छ विभिन्न संचार माध्यममा संलग्न रही पत्रकारिताको लामो अनुभव सँगाल्नुभएका हाल खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल। किरणजी होइन, अब यो विषय नै आजको यस्तो छ कि म्याथमेटिक्स भन्दा पनि अलिकति विचार मन्थनकै विषयमा हामी रुमलिरहेका छौं भने एक प्रकारले होइन। ओके, अब सहकारीकै प्रश्न एकछिनलाई नि यो राजनीतिक कुरा छोडेर अर्को आर्थिक पाटोमा हेर्दाखेरि 24 वर्ष 25 वर्ष यता चाहिँ झण्डै सहकारीमा 49 अर्ब रुपियाँ जति चाहिँ नागरिकहरूको निक्षेप फसेको भन्ने एउटा विवरण आएको छ खोज पत्रकारिताकै कुनै एउटा समाचार विवरण पनि हेर्दै थियौँ होइन। अब यति यति धेरै मानिसहरूलाई होइन तीन खम्बे अर्थनीति भन्छौ नि हामी होइन, एक सरकार सहकारी र निजी क्षेत्र। अब सहकारीको यो स्थिति बिग्रिएको स्थिति अब दुई चार वर्ष समय लाग्ने हो कि भन्ने अवस्थामा यो पुगिसकेका छ, निजी क्षेत्र सरकारले समयमा नीति निर्माण गरिदिएन, योग भइदिएन, वातावरण भएन, उद्योग गर्न पाइएन, व्यापारको भएन, भ्रष्टाचार बढ्यो, सुशासन भएन, यो छ। सरकार त अब आफ्नो गतिमा चलिरहेको छ, प्रदेश सरकारहरू त अब यहाँ नेपालमा कति पटक चाहिँ परिवर्तन हुने भन्ने एउटा अर्को विषयले पनि प्रवेश पाएको छ। यो अन्यलका बीचमा एउटा 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 जोसुकै सत्तामा भए पनि विपक्षमा भए पनि समग्र राष्ट्र र जनताको हितको पक्षमा जसरी एउटा संकल्प प्रस्तावहरू त्यो माध्यमबाट जाँदाखेरि चाहिँ सबैलाई आखिर त यो विषय त एउटा व्यक्ति विशेषको मात्रै समस्या होइन नि, त्यहाँ व्यक्ति विशेषहरू सामेल होलान् जो भ्रष्टाचार गरेका छन् उनको छानबिन होला होइन, सत्तामा भएका सत्ता बाहिर भएकाहरू जेल गएका जेल नेल परेका मुद्दा मामिला नखेप्ने त को होला र राजनीतिमा लागेको, तर त्यो हुँदा हुँदै पनि जनतालाई केन्द्रबिन्दुमा राखेर गरिनुपर्ने कुराहरू चाहिँ अलि टाढा हुँदै गए, जनताहरू र सरकारको बीचको दूरी बढ्दै जान्छ यस्ता कुराले भनेर विश्लेषण गरिन्छ, के लाग्छ यहाँलाई?
सही कुरा हो, सही विश्लेषण हो। हाम्रो के भने यो अल्पमत र बहुमत भनेको पार्लियामेन्टमा अन पार्लियामेन्ट हुनु भनेको चाहिँ यो तपाईँले अघि नै भन्नु गणितीय कुरा भनेको ठुलो कुरा होइन। यदि हाम्रो नीति प्रष्ट छ, हाम्रो चाहिँ नि तपाईँको चाहिँ नि हामीले के गर्छौँ भन्ने कुरामा हाम्रो देशमा देशको राजनीति सुस्पष्ट ढङ्गले अगाडि बढेको छ भने सरकारको नेतृत्व कसले गरेको छ, उसले कतिवटा पार्टीलाई गठबन्धनमा राखेर चलाएको छ भन्ने कुराले खासै अर्थ राख्दैन होइन। अलिअलि थोरै बहुत तलबितल होला, जस्तै इन्डियामा हामीले देखाएका छौँ, मनमोहन सिंहले अन पार्लियामेन्ट चलाएको हो, पहिला 5 वर्ष चलाएको हो, तपाईँको चाहिँ नि के अरे जापानमा धेरै वर्षसम्म अन पार्लियामेन्ट चल्यो होइन, प्रधानमन्त्रीहरू परिवर्तन भए पनि त्यो राष्ट्रले लिने नीतिहरू परिवर्तन भएनन् होइन, देशको अर्थतन्त्रमा खासै असर परेन। यो हामी के डेलिभरी गर्छौँ, अब तपाईँले जुन सहकारीको कुरा गर्नुभयो अथवा निजी क्षेत्रको कुरा गर्नुभयो, हामीले कुनै पनि पोलिसी लिँदाखेरि चाहिँ केन्द्रबिन्दुमा कसलाई लिएका छौँ भन्ने कुरा हो होइन, केन्द्रबिन्दुमा हामीले त्यो जनतालाई अथवा नागरिकलाई राखेर गरेका छौँ कि कसलाई गरेका, जस्तो सहकारीको कुरा गरौँ न, सहकारीबाट अहिले पछिल्लो यो प्रकरण के सहकारीको सिद्धान्त जीवी राई एन्ड कम्पनीलाई ऋण दिने गरिकन सहकारी चलाउनु पर्ने सिद्धान्त हो त, होइन नि, बदमासी त भए कसले लियो कसो गर्यो कसरी लियो त्यता पनि नजाउँ। सहकारीको सिद्धान्तभित्र चाहिँ नि ग्यालेक्सी 4K टेलिभिजनलाई ऋण दिने गरिकनको सहकारीको हामी कहाँ सिद्धान्त नै मिल्दैन, सहकारीको त्यो कामै होइन त्यो होइन, अर्थात् मैले भनेको कुरा बुझ्नुभयो होला है, के भने सहकारी कसले लियो के गर्यो म त्यतापट्टि गइनँ, कसरी लियो त्यतापट्टि पनि गइनँ, सहकारी ल्याइएको जीवी राई अथवा ग्यालेक्सी 4K टाइपको कम्पनीलाई ऋण दिनको लागि त्यसका बचत राख्नको लागि सहकारी ल्याइएकै होइन,
विपरीत टोटली सिद्धान्तको विपरीत चाहिँ कारोबार भइरहेछ,
सिद्धान्तको विपरीत काम भयो, सिद्धान्तको विपरीत काम हुन्जेलसम्म कसले
नियमन किन गरिएन, प्रश्न
किन गरिएन, अनुगमन किन भएन होइन भन्ने जस्ता कुराहरू तिर पनि हामीले ध्यान दिनुपर्ने होला भन्ने मलाई लाग्छ। नम्बर एक होइन, अर्को कुरा चाहिँ के भनेदेखि चाहिँ नि अब जसले गर्यो गरेको कुरा गलत हो भन्ने थाहा पाइसकेपछि त्यसलाई चाहिँ नि कारवाही गर्नको लागि अथवा के गर्नको लागि हामीले के गर्यौँ त त्यहाँनिर होइन भन्ने भन्ने कुरा अर्को कुरा होला त्यो होइन, भनेपछि त्यसमा पनि हामी असफल भयौँ, अर्थात् हाम्रो कानुनको अथवा हामी सिद्धान्त अनुसारको काम गर्नलाई पनि हामीले असफलता पाइरहेका छौँ, त्यो सिद्धान्त अनुसार काम भएन बदमासी भयो भनेर भन्नको लागि चाहिँ अनुगमन पनि
अनुगमन र रेगुलेसन पनि अलिकति पितलो भएको कारण,
अनि अर्को कुरा चाहिँ नि कसैले गल्ती गरिसकेको छ भने त्यसलाई कानुन अनुसार दण्डित गर्ने सजाय गर्ने किन भोलि अर्कोले नगरोस् भन्ने हो नि त दण्ड सजायको अर्थ भनेको त होइन, त्यो पनि हामीले गर्न सकिरहेको छैन भनेपछि यो किन चाहिँ यस्तो भयो भन्दाखेरि चाहिँ नि हाम्रो होल सिस्टमले नै काम गर्न नसक्या हो नि त होइन, अनि त्यसपछि आज आएर तपाईँको कसैले तपाईँको चाहिँ कोही नयाँ पार्टी भनौँ अथवा पुरानो पार्टी नयाँ नेता पुरानो नेताले म यस्तो डेलिभरी गर्छु म यस्तो गजब गर्छु भनेर भनिरहँदाखेरि तपाईँ कसरी पत्याउनुहुन्छ
होइन,
त्यो त झुटको कुरा खाइ पत्याउनु भने जस्तो होइन, मात्र झाडको कुरा खाइ पत्याउनु भने जस्तो कुरा मात्र भयो।
धन्यवाद किरणजी, समय मैले आज अब यति नै दिन सके, फेरि पनि हामी संवादको क्रमलाई अगाडि बढाउनेछौँ, समय दिनुभयो धेरै धन्यवाद छ यहाँलाई, हस् धन्यवाद। त आदरणीय श्रोताहरू, हामी खोज पत्रकारिता केन्द्रका सम्पादक पत्रकार किरण नेपालसँग कुराकानी गरिरहेका थियौं, समसामयिक राजनीतिक आर्थिक सन्दर्भलाई जोडेर प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद, म हरिशरण लामिसाने पनि बिदा चाहन्छु, तपाईँको आजको दिन शुभ रहोस्, नमस्कार।